नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईलाई स्वागत छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ।
संचार तथा सूचना प्रविधि मन्त्रालय अनि अन्तर्गत निकायहरूका गतिविधिहरूका साथै संचार तथा सूचना प्रविधि क्षेत्रका विषयहरू आम नागरिक समक्ष पुर्याउने मुख्य उद्देश्य राखेर यो कार्यक्रम प्रस्तुत हुने गर्दछ।
राष्ट्रिय समाचार समिति राससले अब श्रव्य दृश्य सेवा पनि आरम्भ गरेको छ। यस सम्बन्धमा तयार पारिएको एक रिपोर्ट आज हामी प्रस्तुत गर्छौं। राष्ट्रिय सूचना आयोगले राजनैतिक दलहरूलाई सूचनाको हक कार्यान्वयनका लागि अनिवार्य सूचना अधिकारी राख्न आदेश गरेको छ। यस सम्बन्धमा आज हामी आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीसँग कुराकानी गर्नेछौं। कार्यक्रमको पूरै समय अवधिभर हामीसँगै रहनुहोला।
अलि मजाले भत्काउन काम गरेको तरिकै भएन कि के गरेको झन्डै लागेन यहाँ। अलि मिलाएर भत्काउनु पर्छ नि यार, कस्तो जबरजस्ती मान्छेहरू।
ल मिलाएर त बनाउने पो हो त, भत्काउने पनि कहीँ मिलाएर हुन्छ?
चुप लगाऊ, के हाहा गरेर कुरा गरिरहेको। हेर केटा हो, घर बनाउँदा भत्काउँदा मर्मत गर्दा लापरवाही गर्यो भने एक वर्षसम्म कैद वा 10,000 जरिवाना दुवै पनि हुन सक्छ, ख्याल गर्नुपर्छ। होइन के भनेको
हो त, नयाँ यो मुलुकी संहिताले चाहिँ निर्माणको काम गर्दा गुणस्तरको माल प्रयोग नगरेको या गर्नुपर्ने भन्दा कम प्रयोग गरेको भेटियो भने 10 वर्ष कैद र 1,00,000 जरिवाना भनेको छ। अब त्यति मात्रै होइन, त्यस्तो सामान आपूर्ति गर्नेलाई 5 वर्ष कैद र 50,000 जरिवाना पनि तोकेको छ।
ओहो, त्यस्तो पो रहेछ। ए केटा, अलिक सावधानीपूर्वक भत्का है, म त्यहाँ तल सामानहरू चेक गरेर आउँछु।
नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय। नेपालमा विगत लामो समयदेखि समाचार बैंकका रूपमा रहेको राष्ट्रिय समाचार समिति राससले अब श्रव्य दृश्य सेवा पनि शुभारम्भ गरेको छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्दैछौ।
राष्ट्रिय समाचार समिति राससले यही महिनाको शुरूदेखि श्रव्य दृश्य सेवा शुरू गरेको छ। विगत लामो समयदेखि समाचार बैंकका रूपमा रहेर आफ्नो सेवा प्रदान गर्दै आएको राससले आफ्नो सेवालाई थप प्रभावकारी बनाई सेवामा विविधीकरण गर्ने सन्दर्भमा दृश्य सेवा शुरू गरेको हो। राससका सेवाहरू देशभित्र र देश बाहिरका संचार माध्यमले समेत उपयोग गर्दै आइरहेको अवस्थामा समय र प्रविधिको विकाससँगै आफ्नो सेवालाई परिष्कृत गर्दै लैजाने उद्देश्यले राससको स्थापनाको 6 दशकपछि भिडियो सेवा शुरू गरिएको राष्ट्रिय समाचार समिति राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताउनुभयो। उहाँले विश्वका समाचार एजेन्सीहरूसँग राससले पनि सँगसँगै हिँड्नुपर्ने आजको आवश्यकता रहेको बताउँदै रासस नेपालको मात्र नभई विश्वका समाचार संस्थासँग पनि सहकार्य गर्दै आएको र राससलाई जनताको सूचनाको सम्वाहक बनाउने गरी समय अनुसारको सेवा थप गरिएको बताउनुभयो।
विश्वका समाचार एजेन्सीहरूसँग हामीले पनि सँगसँगै हिँड्नु आवश्यकता हो। आजको राष्ट्रिय समाचार समितिले नेपालका मात्रै होइन विश्वका समाचार संस्था हरूसँग पनि हामीले सहकार्य गर्दै आएका छौँ र हाम्रा सेवाहरू देशभित्र र देश बाहिर संचार माध्यमहरूले उपयोग गर्दै आइरहेको अवस्था छ। हामीले हाम्रो सेवालाई अझै बढी सशक्त, अझै बढी विविधीकरण गर्ने सन्दर्भमा हामीले श्रव्य दृश्य माध्यम पनि हामीले पस्किने प्रयास गरेका छौँ। यहाँहरूको सहयोग, यहाँहरूको सल्लाह, यहाँहरूको सुझाव हाम्रो सम्पत्ति हो। हामी हाम्रो लागि त्यो अत्यन्तै महत्वपूर्ण छ। म यहाँहरूबाट सहयोगको अपेक्षा राख्दछु र राष्ट्रिय समाचार समितिलाई साँच्चै जनताको सूचनाको सम्वाहक बनाउन यहाँहरूबाट भूमिका निर्वाह हुनेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु।
राससले विगतमा पनि प्रभावकारी सेवा प्रदान गरी जनतालाई सुसूचित गर्दै अगाडि बढेको भन्दै आगामी दिनमा आवाजविहीनको आवाज बन्ने गरी समयको मागसँगै आफ्ना सेवा विस्तार गरेकोमा मिडिया विज्ञ भैरव रिसालले खुशी व्यक्त गर्नुभयो।
जनताको बोली बोल्ने प्रतिनिधि हुनु पर्यो र आवाज हुनेको आवाज त छ, आवाज नहुनेको आवाज पनि हुनु पर्यो भन्ने मेरो आग्रह हो। त्यस कारणले मुलुकको अवस्था सामान्य अवस्था छैन, असामान्य अवस्था छ। यी सब पृष्ठभूमिमा राष्ट्र पुगिनु पर्या छ। अब यो नयाँ युगमा प्रवेश गर्यो, नयाँ युगमा समात्न सकिएन भने यसको औचित्य पनि हुँदैन। त्यसले गर्दाखेरि जुन यो नयाँ कार्यक्रमको उद्घाटन गर्नुभयो त्यसको सम्पूर्ण सफलताको कामना गर्छु।
यस्तै संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर बैकुण्ठ अर्यालले राष्ट्र राक्षसले शुरू गरेको श्रव्य दृश्य सामग्रीको नयाँ आरम्भसँगै समाचारले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्नका लागि जनशक्तिको क्षमता अभिवृद्धि र प्रविधिमा सम्पन्न हुनुपर्ने भएकाले त्यसका लागि सरकारले सहयोग गर्ने पनि बताउनुभयो।
राष्ट्रिय समाचार समितिले निर्माण गरेका समाचारहरू सम्पूर्ण समाचार माध्यमहरूलाई संचार माध्यमहरूलाई यो एउटा कोसे ढुङ्गा पनि हुनेछ, यो एउटा विश्वसनीय स्रोत बन्नेछ भन्ने मेरो विश्वास पनि छ र यसका लागि जुन पहल गर्नुभएको छ त्यसको लागि राष्ट्रिय समाचार समितिलाई हार्दिक धन्यवाद पनि दिन्छु। नेपाल सरकारको तर्फबाट मन्त्रालयले गर्नुपर्ने सहजीकरण समन्वयको लागि पनि हामी सदैव तयार हुनेछौँ भन्ने विश्वास दिलाउँदै यो जुन श्रव्य दृश्य सामग्री तयार गर्नलाई पहल गर्नुभएको छ त्यसको लागि पुनः एकपटक हार्दिक बधाई र धन्यवाद।
संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय समाचार समितिले श्रव्य दृश्य सामग्री शुरू गर्नु निकै प्रशंसनीय काम भएको भन्दै सरकारको सार्वजनिक सेवा प्रतिको प्रतिबद्धताका रूपमा लोकप्रिय रहेको हालको प्रसारण माध्यमको आवश्यकतालाई पूरा गर्न भिडियो सेवाले महत्वपूर्ण सहयोग पुर्याउने बताउनुभयो।
राष्ट्रिय समाचार समितिले आफ्नो सेवाको विविधीकरणको दौरानमा समाचार, फिचर समाचार, खोजमूलक समाचारका साथसाथै श्रव्य सामग्री र फोटो सँगसँगै नयाँ समाचार सामग्रीका रूपमा श्रव्य दृश्य सामग्रीका रूपमा यस भिजुअल सेवा सुरु गरेकोमा मलाई खुसी लागेको छ। आधिकारिक, विश्वसनीय र सत्य तथ्य समाचार सेवा प्रवाहमा 6 दशक लामो यात्रा व्यतीत गरेको राक्षसले इन्टरनेट, सूचना प्रविधि र डिजिटलाइजेसनको वर्तमान मिडिया प्रतिस्पर्धी युगमा दर्शक, श्रोता र पाठकको चाहनाअनुरूप श्रव्य दृश्य सामग्री पस्कनु निकै प्रशंसनीय काम हो। सरकारको तर्फबाट सार्वजनिक सेवा प्रतिको प्रतिबद्धताका रूपमा लोकप्रिय रहेको अहिलेको प्रसारण माध्यमको आवश्यकतालाई पूर्ति गर्न यस भिजुअल सेवाले महत्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास मैले लिएको छु।
मन्त्री कार्कीले राष्ट्रिय समाचार समितिले शुरू गरेको भिडियो सामग्रीबाट नेपालका टेलिभिजन तथा डिजिटल सेवाहरू पनि लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।
राक्षसले प्रारम्भ गरेको भिडियो सेवाबाट नेपालका टेलिभिजनहरू र डिजिटल सेवाहरू लाभान्वित हुनेछन् भन्ने विश्वास मैले लिएको छु र यो डिजिटल सेवा दीर्घकालीन होस्, 6 दशकदेखि राक्षसले चाहे अङ्ग्रेजी होस् चाहे नेपाली होस् समाचारको मुहानको रूपमा काम गरिआएको छ र अहिलेको सूचना र प्रविधिको युगमा राक्षसले अहिलेको समयको माग अनुसार आफूलाई गतिशील र प्रभावकारी बनाएर लिएर जाने विश्वास मैले लिएको छु। समयको माग अनुसार राक्षसलाई प्रभावकारी रूपमा अगाडि बढाएर केवल नेपालमा मात्रै होइन राक्षसलाई दक्षिण एसियामै एउटा सुपरिचित संस्थाको रूपमा तपाईँहरूले विकसित गराउन सक्नुहोस्।
समयको माग अनुसार राक्षसले आफ्ना सेवाहरूलाई विविधीकरण गर्दै लैजाने क्रममा श्रव्य दृश्य सेवाको पनि शुरूआत गरेको हो। राष्ट्रिय समाचार समितिले आफ्नै भवन समेत निर्माण गरी गत साता त्यसको उद्घाटन गरेको छ भने भिडियो सेवा सञ्चालनका लागि राक्षसको केन्द्रीय कार्यालयमा गत वर्ष नै स्टुडियो निर्माण भइसकेको छ।
दिनेश बाबु हजुर पनि लिनुहोस् है, आज चिनी अलिक बढी परे जस्तो छ। ओहो रमिला, हिजो छाउ भएर पेट दुख्यो भनेको होइन, अनि आज सँगै बसेर खाएको त
के भयो त दिदी? हामी त सँगै बस्छौँ सँगै खान्छौँ, के फरक पर्यो त
दिदी पनि? यो त हामी महिलाहरूको नियमित हुने प्रक्रिया हो नि, यसमा अप्ठ्यारो मान्नुपर्ने कुरा के नै छ र?
अब त कानुनले पनि छाउ बार्न बन्देज गरेको छ।
छाउ पढी राख्ने, छुवाछुत तथा अमानवीय व्यवहार गर्नेलाई 3 महिना कैद र 3,000 रुपियाँ जरिवाना हुन्छ।
अनि आफ्नो संरक्षणमा रहेका नवजात शिशु, अशक्त, रोगी, ज्येष्ठ नागरिकलाई व्यवस्था गरी छार्नेलाई पनि 3 वर्ष जेल र 30,000 जरिवाना हुन्छ।
कानून पालना गरौं, सभ्य समाज निर्माण गरौं।
नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी राष्ट्रिय सूचना आयोगका कार्य प्रगतिका सन्दर्भमा केन्द्रित छौं। यसका लागि आज हामी कुराकानी गर्दैछौ आयोगका सूचना आयुक्त रत्न प्रसाद मैनालीसँग।
राष्ट्रिय सूचना आयोगले हालै राजनीतिक दलहरूलाई सूचनाको हक कार्यान्वयन गर्न आदेश दिएको छ, यो के कस्तो आदेश हो?
राजनीतिक दलहरू पनि सार्वजनिक निकाय हुन् भनेर हाम्रो सूचनाको हक सम्बन्धी ऐनमा स्पष्ट रूपमा व्यवस्था गरिएको छ। सूचनाको हक सम्बन्धी ऐनको दफा 3 उपदफा 1 चाहिँ सूचना माग्ने अधिकार हुन्छ भनेर व्यवस्था गरिएको छ। त्यस्तै गरी दफा 4 चाहिँ यो हाम्रो सार्वजनिक निकायहरूको दायित्वको बारेमा भनिएको छ। त्यसमा चाहिँ सार्वजनिक निकायहरूको परिभाषा पनि गरिएको छ। परिभाषामा चाहिँ राजनीतिक दलहरू र संगठनहरू पनि सार्वजनिक निकाय हुन् भनेर स्पष्ट भनिएको छ। त्यो हुनाले सूचनाको हकको कार्यान्वयनका लागि, प्रवर्धनका लागि महत्त्वपूर्ण एउटा जिम्मेवार पक्ष चाहिँ एउटा सार्वजनिक निकायको हिसाबले राजनीतिक दलहरूको पनि हुने भएकोले राष्ट्रिय सूचना आयोगले धेरै पहिलादेखि पनि उहाँहरूलाई, खास गरी राजनीतिक दलहरूलाई, सूचनाको हक सम्बन्धी ऐनको कानूनी व्यवस्थाबारे सचेत गराउँदै र त्यसलाई चाहिँ पालना गर्नको लागि अनुरोध र आदेश पनि गर्दै आएको म एकपटक स्मरण गराउन चाहन्छु। र त्यही क्रममा अहिले हामीले पछि अध्ययन गर्दा पनि के देखियो भने साध्यै कम एउटा मात्रै राजनीति, अब अहिले हाम्रा वैधानिक ढङ्गले राजनीतिक दलहरू दर्ता भएका उहाँहरू मध्ये असाध्यै अब अपवादै जस्तो एउटा मात्रै राजनीतिक दलले सार्वजनिक निकायले निर्वाह गर्नुपर्ने कानूनी दायित्वमा सामान्य जो छ सूचना अधिकारी तोक्नुपर्ने र स्वतः प्रकाशन गर्नुपर्ने आधारभूत विषय जो हो त्यो विषय पनि कसैले गर्नुभएको छैन। एउटा मात्रै राजनीतिक दलले सूचना अधिकारीसम्म तोक्नु भएको छ तर उहाँहरूले पनि प्रत्येक 3 महिनामा गर्नुपर्ने राजनीतिक दलका चाहिँ त्यो 20 पक्षहरू छन्, कस्तो प्रकारको निकाय हो, के गर्नु काम गर्छ भन्ने बारेमा चाहिँ कुनै पनि दलहरूले सार्वजनिक गर्नुभएको छैन। त्यो भएको हुनाले यसलाई फेरि एकपटक चाहिँ उहाँहरूलाई स्मरण पनि होस् भनेर राष्ट्रिय सूचना आयोगले उहाँहरूलाई यो राजनीतिक दलहरूलाई आदेश गरेको हो। र फेरि यो होइन कि यो सूचनाको हक सम्बन्धी ऐन ल्याउनको लागि, नागरिकलाई अधिकार सम्पन्न बनाउनको लागि जो राजनीतिक दलहरू हुनुहुन्छ, राजनीतिक नेतृत्वहरू हुनुहुन्छ, उहाँहरूले असाध्यै महत्वपूर्ण भूमिका खेल्नु भएको छ। तर यो ऐन ल्याउन पनि उहाँहरूले भूमिका खेल्नु भएको छ र यसको कार्यान्वयनमा पनि उहाँहरूबाट त्यही अनुरूपको प्रतिबद्धता आओस् भन्ने आयोगको अपेक्षा हो। र हामी सबैको अपेक्षा के हो भने सुशासन र पारदर्शिताको लागि यो सूचनाको हक चाहिँ विश्वव्यापी रूपमा प्रचलनमा आएको छ, बढ्दै गएको छ र हामी कहाँ पनि त्यही सन्दर्भमा यसको चाहिँ राजनीतिक दलहरूले नै विषय उठान गर्नु भएको हुनाले उहाँहरूले नै संसदमा लगेर पेश गरेर कानूनको रूपमा राजनीतिक नेतृत्वले नै यसलाई ल्याएको हुनाले यसको कार्यान्वयनमा पनि कम्तीमा राजनीतिक नेतृत्वबाट सुरुवात भइदियो भने, प्रतिबद्धता भइदियो भने अरू निकायहरूलाई पनि स्वत उत्प्रेरित गर्थ्यो भन्ने आयोगलाई लागेर आयोगले उहाँहरूलाई यो आग्रह र आदेश गरेको हो।
सरकारी तथा सार्वजनिक निकायलाई जस्तै यो राजनीतिक दलहरूलाई पनि सचेतनाका कार्यक्रमहरू, अन्तर्क्रियाहरू गर्न कतिको आवश्यक छ त?
राजनीतिक दलहरूलाई पनि यो सम्बन्धी उहाँहरूसँग पनि अन्तर्क्रियात्मक कार्यक्रमहरू गर्ने विगतमा आयोगले गरेको हो र हामीले पनि त्यो गर्ने कार्यक्रम अब हुँदा हुँदै पनि यो बीचमा कोविड महामारीको कारणले त्यो सम्भव हुन सकेन र अहिले हामीले फेरि त्यो बारेमा अलिकति उहाँहरूसँग एउटा कार्यक्रम गर्नुपर्छ राजनीतिक दलहरूसँग भन्ने चाहिँ हामीले आयोगलाई लागेको छ, आयोगले त्यो बारेमा तयारी गरेको छ। तर अब यो परिस्थिति कसरी जान्छ, अब यो विगतमा पनि कोविडकै कारणले चाहिँ हामी सबै प्रभावित भयौँ, त्यो अर्थमा हामीले त्यो काम महत्वपूर्ण काम गर्न सकेनौँ। त्यो नभएको अवस्थामा पनि उहाँहरूले बिर्सिनु भयो कि भनेर आयोगले चाहिँ उहाँहरूलाई त्यो भनेको र सार्वजनिक निकाय भन्दा हाम्रो सरकारी निकाय मात्रै सार्वजनिक होइन, हाम्रो ऐनले चाहिँ स्पष्ट रूपमा भनेको छ कि यो अलिक भेगै छ, यो हुँदाखेरि हाम्रो सामान्यत कुनै पनि गैर सरकारी संस्थाहरू पनि सार्वजनिक निकायको दायरामा पर्नुहुन्छ। त्यसपछि आएर अब त्यो भनेपछि हाम्रा सहकारीदेखि लिएर विद्यालय, विश्वविद्यालय, सरकारी मात्रै होइन निजी जो छ त्यो पनि हो, अस्पतालहरू, स्वास्थ्य सेवा प्रदायक संस्थाहरू भए त्योहरूले राजनीतिक दलहरूसँग पनि हामीले अब कतिपय ठाउँमा आयोगले गरेको कार्यक्रममा राजनीतिक दललाई हामीले निमन्त्रणा गरेका छौँ। अब अहिले सरकारमा जो नेतृत्व गरिराख्नु भएको छ विभिन्न तहका सरकारमा, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारमा, अब त्यहाँ हामीले आयोगले कार्यक्रम गर्दाखेरि उहाँहरूलाई हामीले सामान्यत हाम्रो कार्यक्रममा उहाँहरूलाई अनिवार्य रूपमा सहभागी गराएका छौँ र यो केन्द्रीय स्तरमा पनि उहाँहरूलाई एउटा राजनीतिक दलहरूसँग कार्यक्रम गर्नुपर्छ भन्ने चाहिँ आयोगलाई लागेको धेरै भयो। यो तर यो विभिन्न परिस्थितिजन्य कारणले त्यो हुन नसकेको, हामी अब छिटै त्यसलाई एउटा कार्यक्रमको रूपमा लान्छौँ भन्ने हामीलाई विश्वास छ।
यो सूचना उपलब्ध नगराए बापत चाहिँ यो आयोगले हालै त्रिविधी परीक्षा नियन्त्रण कार्यालयका प्रमुखलाई हालै जरिमानाको आदेश पनि दिएको थियो, यस सम्बन्धी चाहिँ जानकारी गराइदिनुहोस् न।
त्रिवी लगायत अरू धेरै निकायमा अब अहिले नागरिक तहबाट सूचना माग गर्ने, त्रिवी मात्रै होइन हाम्रो सरकारी निकाय, अरू विभिन्न सरकारी निकायहरू, गैर सरकारी संस्थाहरूमा पनि सूचना माग गर्ने अब नागरिकको तहबाट अलिक बढेको चाहिँ छ। त्यो अवस्थामा त्रिभुवन विश्वविद्यालयसँग पनि आफूसँग सरोकारका विषय नागरिकहरूले सूचना चाहिँ माग्नु भएको छ र सार्वजनिक सरोकारको विषयमा पनि माग्नु भएको छ। त्यो मध्ये चाहिँ त्रिवीकै कुरा गर्दा चाहिँ गत वर्ष पनि हामीले अलि अगाडि चाहिँ पनि हामीले दुःखका साथ भन्नुपर्छ त्रिभुवन विश्वविद्यालय जस्तो एउटा पवित्र संस्था जसले सूचनाको हक सम्बन्धी एउटा कानूनी प्रावधान छ त्यसलाई चाहिँ त्यसको सम्मान गर्नुपर्ने भन्ने हामीले अपेक्षा गरेका थियौँ, त्यस्तो अलि नभएको जस्तो भयो र यसमा एकजना सूचना माग गर्दा नागरिकले चाहिँ अलिकति सार्वजनिक सरोकारको जस्तो विषयमा उहाँले सूचना माग्नुभयो। त्यो मागेपछि त्यहाँबाट जो त्यो प्रति जो देखाउनु पर्ने भनेर मतलब जवाफदेहिता जो देखाउनु पर्ने थियो त्यो चाहिँ त्यहाँ सम्बन्धित निकायबाट नभएपछि एउटा प्रक्रियागत ढङ्गले अनि आयोगले अब आयोगसँग अरू विकल्प छैन कारवाही अन्तिम भनेको सूचना नपाएपछि नागरिकको संविधानले दिएको नागरिकलाई दिएको अधिकारको रक्षा गर्नको लागि आयोगले गर्ने भनेको त्यही जरिवानासम्म जान सक्छ त्यो चाहिँ आयोगले गरेको हो त्यो गर्दाखेरि यो दुःखको साथ भन्नुपर्छ त्रिवी जस्तो एकदम पवित्र संस्थाले चाहिँ यस्तो नागरिक अधिकारको सुशासनका विषयलाई अझ प्रवर्धन गर्नु पर्नेमा उहाँहरूबाट पनि त्यसमा चाहिँ अलिकति अवरोध जस्तो भएपछि त्यही कारण मागकर्ताले सूचना पाउनु भएन उहाँहरूबाट कानूनी पक्षको पालना नहुन नसकेपछि आयोगले बाध्य भएर त्यो कारवाहीको प्रक्रियामा जानु परेको हो यो बाहेक पनि म यहाँलाई ठ्याक्कै भनौँ यो वर्ष अहिलेसम्म आयोगबाट चाहिँ 31 सार्वजनिक निकायका प्रमुखहरूलाई चाहिँ कारवाही भएको छ दफा अनुसार कारवाही भएको छ र त्यो मध्ये असार मशान्त भनौँ न यो साउन नलाइकन नयाँ आर्थिक वर्ष सुरु नभइकन अघिल्लो वर्ष चाहिँ हामीले 4 कार्यालयका प्रमुखहरू चाहिँ कारवाहीमा पर्नुभयो सूचना नागरिकले माग गरेको सूचना नदिनु भएको कारण सूचनाको हक सम्बन्धी संवैधानिक र कानूनी व्यवस्थाको चाहिँ पालना नगरेर सूचना चाहिँ नदिनु भएको कारण 4 र त्यसमा पनि 1 चाहिँ त्रिभुवन विश्वविद्यालय अन्तर्गतकै पद्मकन्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पर्नुभयो अर्को पशुपति क्षेत्र विकास कोषका कार्यालय प्रमुख पर्नुभयो अनि धरानको महानगरपालिकाका कार्यालय प्रमुख पर्नुभयो अनि राजपुर नगरपालिकाका चाहिँ कार्यालय प्रमुख पर्नुभयो यो गत वर्षको हो अहिलेको आर्थिक वर्ष सुरु भए चाहिँ त्रिविका उहाँलाई परीक्षा नियन्त्रण कार्यालयको जो प्रमुख हुनुहुन्थ्यो उहाँलाई चाहिँ अरू विकल्प हामीसँग थिएन सूचना मागकर्ताको हितलाई चाहिँ रक्षा गर्नको लागि र उहाँहरूलाई यो सचेत गराउनु पनि सूचनाको हक सम्बन्धी नियमको पालना गराउनको लागि पनि अब आयोगले प्रक्रियामा गएको हो
सरकारी सार्वजनिक निकाय तथा स्थानीय तहहरूलाई सूचनाको हक कार्यान्वयनका लागि चाहिँ आयोगका तर्फबाट के कस्ता काम भएका छन्
त अहिलेसम्म आयोगले गरेको कामको त फेहरिस्त धेरै लामो छ होइन त्यसका केही सकारात्मक पक्षहरू पनि परिणामहरू पनि देखिन थालेका छन् जस्तो अब हामीले कोविडकै बेलामा पनि कोविड सुरु जब 1 नेपालमा बिरामी देखिएपछि तत्कालै राष्ट्रिय सूचना आयोगले यो बारे नेपाल सरकारलाई आदेशै जारी गरेको थियो र त्यसको चाहिँ राम्रो परिणाम आयो भनेर उहाँहरूले पनि भन्नुभएको थियो पछि स्वीकार्नु भएको थियो उहाँहरूले जस्तो त्यो चाहिँ दैनिक प्रेस ब्रिफिङदेखि लिएर सामाजिक सञ्जालबाट पनि यो सही सूचनाहरू प्रवाह गर्नु भनेर आयोगले भनेको थियो त्यो एउटा मैले यहाँलाई उदाहरण मात्रै भने अब यस्ता अरू धेरै आदेश पनि आयोगले गरेको छ अब सूचनाको हक सम्बन्धी प्रावधानसँग नबाजिने गरी चाहिँ हाम्रो सबै सरकारहरूलाई संघीय प्रदेश र स्थानीय सरकार सबै सरकारहरूलाई चाहिँ अब बन्ने कानून बनाउँदाखेरि र हिजोको जो कानून छ त्यसलाई परिमार्जन गर्दाखेरि चाहिँ सूचनाको हक सम्बन्धी ऐनसँग र संविधानसँग बाजिने गरी यो गोपनीयता भन्ने शब्द चाहिँ अब नयाँ बन्ने कानून र संशोधन हुने कानूनमा चाहिँ त्यो नराख्नको लागि आयोगले चाहिँ अनुरोध आदेश पनि गरेको छ र यो तराई मधेसमा थरवाडमा भएका विभिन्न आन्दोलनहरूको चाहिँ प्रतिवेदन पनि सार्वजनिक गर्न पनि राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ 33 सुनको चाहिँ प्रतिवेदन सार्वजनिक गर्न गृह मन्त्रालयलाई आदेश गरेको छ त्यसपछि सूचनाको हक सम्बन्धी नागरिकको अधिकारको रक्षा गर्नको लागि नागरिकलाई चाहिँ यो बारेमा सुसूचित गराउनको लागि सूचनाको हक सम्बन्धी कार्यक्रमलाई प्रवर्धनात्मक ढंगले नागरिक तहसम्म पुर्याउनको लागि चाहिँ आयोगको मात्रै प्रयत्नले सफल हुँदैन त्यो मात्रै प्रयासले पर्याप्त हुँदैन भन्ने आयोगलाई लाएर आयोगले चाहिँ तिनै तहका सरकार र सबै सार्वजनिक निकायहरूलाई चाहिँ सूचनाको हक सम्बन्धी कानूनको चाहिँ बारेमा नागरिक तहसम्म जानकारी दिनको लागि बजेटको व्यवस्थापन गर्नुहोस् तपाईँहरूले पनि भनेर आयोगले आदेश गरेको छ त्यसको सकारात्मक परिणाम पनि देखिन थालेको छैन अहिले कतिपय सार्वजनिक निकायहरूले हाम्रो स्थानीय तहहरूले विशेष गरी र प्रदेशका सरकारहरूले पनि सूचनाको हक सम्बन्धी विभिन्न तालिमहरूको लागि नागरिक तहसम्म त्यसलाई चाहिँ सूचनाको हक सम्बन्धी कानूनलाई संविधानलाई को बारेमा नागरिकलाई जानकारी दिनको लागि अब बजेटको व्यवस्था गर्न थाल्नु भएको छ यो एकदमै सानो भए पनि यो सकारात्मक दिशातिर गइरहेको हामी आयोगलाई अनुरोध भइरहेको छ
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्न प्रसाद मैनाली
संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ
यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने बाचा गर्दै हामी शोभा भट्टराई सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौ
कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद नमस्कार